مولانا زکریا برماور ندوی صاحب کا جمعہ بیان اسلامی افکار میں پیش خدمت ہے۔
عزیز ہو، جن دنوں سے ہم گزر رہے ہیں، رمضان کا آخری اشرہ ہے، جہنم سے آزادی کا اشرہ ہے، عام طور پر ان دنوں میں لوگ اپنی زکات نکالتے ہیں، اس لیے مجھے آج زکات کے تعلق سے کچھ مسئلے بھی آپ کے سامنے عرض کرنے ہیں اور زکات کی اہمیت کو بھی آپ کے سامنے رکھنا ہے۔ یاد رکھیے، رمضان کا زکات سے کوئی تعلق نہیں ہے۔ اچھی طرح بس بات سمجھ لیجئے کہ رمضان کا زکات سے کوئی تعلق، رمضان میں زکات فرض نہیں ہوتی۔ زکات کب فرض ہوتی ہے؟ زکات آپ کے پاس مال ہو، سال گزر جائے، سال گزرنے پر زکات واجب ہوتی ہے، چاہے وہ شوال کا مہینہ ہو، چاہے محرم کا مہینہ ہو، چاہے ذوالقعدہ کا مہینہ ہو، چاہے رمضان کا مہینہ ہو۔ رمضان کا زکات کے ادا کرنے سے کوئی تعلق نہیں ہے۔ کہ ہمارے یہاں عام طور پر لوگ یہ سمجھتے ہیں کہ رمضان میں اجر بہت ملتا ہے، ایک کا 70 ملتا ہے، لہذا ہم رمضان میں زکات نکالیں گے۔ کوئی بات نہیں، نکال سکتے ہیں، لیکن یاد رکھیے، سال پورا ہو یا آپ کے پاس نصاب ہو، نصاب ہم جانتے ہیں 7.5 تولہ سونا یا اس کی قیمت، 52.5 تولہ چاندی یا اس کی قیمت آپ کے پاس رکھا ہوا ہے، سال گزر گیا، زکات لازم ہو گئی، دینا ہے، چاہے وہ جو مہینہ کیوں نہ ہو۔ زکات اسلام کے 5 ارکان میں سے ایک رکن ہے۔ اللہ کے رسول نے فرمایا بنی الاسلام علی 5، 5 بنیادوں پر اسلام کی بنیاد 5 چیزوں پر ہے: شہادت اللہ الہ الا اللہ، اس بات کی گواہی دینا کہ اللہ کے سوا کوئی معبود نہیں، اور یہ کہ محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، وہ اقام الصلاۃ نماز کو قائم کرنا، وہ اتا الزکاۃ اور زکات کو ادا کرنا، وہ صوم رمضان رمضان کے روزے رکھنا، وہ حج البیت من استطاع الیہ سبیلا، حج بیت اللہ کرنا اگر اس کے طاقت ہو۔ میرے بھائی جو بزرگ عزیزو، زکات کی کیا معنی ہے؟ پہلے یہ سمجھ لیجئے، زکات کہتے ہیں اپنے مال میں سے ایک حصہ اللہ کے نکال کر غربا کو مساجد میں خرچ کرنا۔ زکات کے معنی کیا ہیں؟ دیکھیے، عربی کے اندر جو الفاظ ہیں ان الفاظ میں ایک معنی لغوی ہوتا ہے اور ایک معنی اصطلاحی ہوتا ہے۔ ایک صلات ہے، صلات کے معنی دعا کے ہیں، لیکن اصطلاح شریعت میں جو ہم نے ادا کی اس وقت، یہ نماز ہے۔ اور میں یوں معنی صلات کے دعا کے، صرف زکات کے کیا معنی ہیں؟ زکات کے 2 معنی آتے ہیں۔ ایک زکات کے معنی آتے ہیں بڑھنا، زیادہ ہونا، اضافہ ہونا، اور ایک معنی آتے ہیں پاک اور صاف ہونا۔ خود من اموالہم صدقۃً تطہرہم وتزکیہم بہا، ان کے مال میں سے آپ لیجئے تاکہ ان کے مال کو آپ صاف کریں، پاک کریں۔ تو زکات کے، یاد رکھیے، 2 فائدے ہیں۔ زکات کے 2 فائدے ہیں۔ ایک فائدہ تو یہ ہے کہ آپ کا مال بڑھتا ہے، گھٹتا نہیں ہے۔ یوں تو نظر آتا ہے آنکھوں سے کہ مال گھٹتا ہے، مال گھٹتا نہیں۔ اللہ کہتا ہے یمحق اللہ الربا ویربی الصدقات، سود کو اللہ گھٹاتا ہے، چاہے تھوڑی دیر کے لیے ایسا لگتا ہے کہ بڑھ رہا ہے بڑھ رہا ہے، لیکن اس کا انجام سوائے بربادی کے اور ختم ہونے کے اور تہذ محض ہونے کے اور کچھ نہیں ہے۔ ویربی الصدقات، اللہ صدقہ دیں گے تو مال بڑھائے گا، یہ اللہ کا وعدہ ہے۔ نظر آتا ہے کہ مال گھٹ رہا ہے، لیکن اللہ تعالیٰ اس مال کو بڑھاتا ہے جس مال سے انسان صدقہ نکالتا ہے، زکات نکالتا ہے، مال میں اضافہ ہوتا ہے۔ 2 باتیں ہیں، یاد رکھیے، ایک تو مال آپ کا بلاؤں سے، پریشانیوں سے، آفات سے محفوظ ہو جاتا ہے۔ اللہ کے رسول نے فرمایا جو مال خشکی یا تری میں جو ہلاک ہوتا ہے، سمندر میں ہو یا خشکی میں ہو، جو بھی مال ہلاک ہوتا ہے اس کی بہت بڑی وجہ یہ ہوتی ہے کہ آپ نے اس کی زکات ادا نہیں کی۔ آپ زکات ادا کر دیجئے، مال محفوظ ہو گیا، آخرت کے عذاب سے بھی آپ بچ جائیں گے۔ یاد رکھیے، یہ مال اللہ کا امتحان ہے، یہ مال اللہ دے کر، کبھی لے کر اور کبھی دے کر آزماتا ہے، اور دیتا ہے کہ آپ دیتے ہیں کہ نہیں دیتے ہیں، وہ دیکھتا ہے، آپ کا امتحان لیتا ہے کہ آپ دیتے ہیں یا نہیں دیتے ہیں، دے کر امتحان لیتا ہے، کبھی لے کر امتحان لیتا ہے۔ حدیث پاک میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان 3 آدمیوں کا قصہ ہم کو اور آپ کو سنایا ہے جن کو اللہ نے مال دیا۔ اس میں سے ایک کوڑی تھا، ایک جزامی تھا، ایک اندھا تھا۔ اللہ تعالیٰ نے، جانتے ہیں آپ کوڑ کسے کہتے ہیں؟ بدن کے بال گرتے ہیں، और आदमी पूरा बगैर बाल के हो जाता है, और एक जुजाम किसे कहते हैं कि पूरा बदन सफेद हो जाता है। ये ऐसी बीमारियां हैं कि लोग नजदीक नहीं आते और आदमी परेशान हो जाता है और इलाज भी उसका बहुत मुश्किल है। एक कोढ़ी था, एक जुजामी था और एक अंधा था। अल्लाह ने चारों दो तीनों भी इंतहाई दर्जे के गरीब थे, फकीर थे, गरीब थे। अल्लाह ताला ने तीनों का इम्तिहान लेना चाहा। ये बनू इसराइल में थे, याद रखिए, ये बनू इसराइल के लोग थे। अल्लाह ताला ने एक फरिश्ते को इंसान की शक्ल में भेजा और सबसे पहले वो उस कोढ़ी के पास भेजा और उससे जाकर उस फरिश्ते ने जो इंसान की शक्ल में आया था उसने ये पूछा, अय्युल सबसे ज्यादा तुम्हारी सबसे ज्यादा जरूरत कौन सी है, तुम सबसे ज्यादा तुम्हारी चाहत, तुम्हारी सबसे बड़ी तमन्ना क्या है, ये बताओ तुम्हारी सबसे बड़ी तमन्ना क्या है। उसने कहा कि जो बीमारी मुझे हो गई है, कोई मुझसे करीब नहीं आता और लोग मुझसे घिन करते हैं, ये बीमारी चली जाए। उसने दुआ की, फरिश्ता था अल्लाह की तरफ से भेजा गया था, उसने दुआ की और दुआ करने के बाद हाथ फेरा, हाथ फेरते ही वो अच्छा हो गया। अब जब अच्छा हो गया तो अच्छा होने के बाद उसने पूछा, अय्युल माल अहब्बु इलैक, अय्युल माल अहब्बु, सबसे पसंदीदा माल तुम्हारे नजदीक क्या है, सबसे बढ़िया माल जो तुम चाहते हो वो क्या है। उसने कहा कि मुझे ऊंट बहुत पसंद है। तो उस फरिश्ते ने उसको एक गाभिन ऊंटनी दी, कहा ये ऊंट, और फिर दुआ की, या अल्लाह इसके इस माल में बरकत अता फरमा। इतने ऊंट हो गए कि वादी भरकर ऊंट हो गए। समझते हैं वादी किसे कहते हैं, ये भटकल आपका पूरा का पूरा वादी है, दो पहाड़ों के बीच की जगह को वादी कहते हैं। पूरे वादी भरकर ऊंट हो गए। दूसरे के पास वो आया जो जुजानी था, उससे आकर पूछा, उससे आकर भी वही सवाल किया कि तेरी बता दुनिया में तेरी तमन्ना सबसे बड़ी क्या है। उसने कहा कि जो बीमारी है ये चली जाए, मेरी बीमारी चली जाए, लोग मुझसे घिन करते हैं। वैसे ही दुआ की, अल्लाह से दुआ की, और जाहिर बात है अल्लाह की तरफ से भेजा गया था, इम्तिहान मकसूद था। दुआ की, हाथ फेरा, हाथ फेरते ही बिल्कुल अच्छा हो गया, और अच्छा होने के बाद फिर उससे पूछा, अय्युल माल अहब्बु इलैक, ये बता कि तुझे सबसे पसंदीदा माल क्या है। उसने कहा, गाय मुझे सबसे ज्यादा पसंद है। उसको एक गाभिन गाय दे दी और उसके लिए दुआ की, या अल्लाह इसके माल में तू बरकत अता फरमा। इतनी गायें हो गई कि वादी पूरी की पूरी भर गई। फिर तीसरे के पास गया, तीसरे के पास जाकर ये कहा, उसको तीसरा कौन था, तीसरा अंधा था। उससे कहा कि तेरी सबसे बड़ी ख्वाहिश क्या है, अंधे की सबसे बड़ी ख्वाहिश क्या होती है, उसको दो आंखें मिल जाएं। कहा, मुझे मेरी दो आंखें नहीं है, मैं काला और सफेद नहीं देख सकता, मैं बिल्डिंग और घर देख नहीं सकता, मुझे मेरी आंखें मिल जाएं। बस कहना था, दुआ की, हाथ फेरा, हाथ फेर कर दुआ की, दोनों आंखें आ गई, नाबीना था, बीना हो गया। पूछा, अय्युल माल अहब्बु इलैक, तेरा सबसे पसंदीदा माल क्या है। उसने कहा, मुझे सबसे पसंदीदा जो है बकरी है, एक गाभिन बकरी, समझते ना, गाभिन बकरी उसको दी और दुआ की, या अल्लाह इसके माल में तू बरकत अता फरमा। तीनों को अल्लाह ने इतनी बकरियां, इतने ऊंट और इतनी गायें दी, वादी भरकर खूब मालदार हो गए। वादी भरकर बकरियां ही बकरियां इसके पास, उसके पास गायें ही गायें, और नंबर एक के पास ऊंट ही ऊंट हो गए। अब अल्लाह ताला ने इन तीनों का इम्तिहान लेना चाहा और उस आदमी को, उसी फरिश्ते को इंसान की शक्ल में भेजा। वो क्या कोड़ी था ना, कोड़ी, उसको अरबी में अकरा कहते हैं। उस अकरा, वो कोड़ी के सामने जैसे वो पहले था, गरीब निहत्ता कोड़ी, उसी शक्ल में फरिश्ते को उसी शक्ल में बनाकर भेजा। और उसने जाकर कहा कि फुलां, तुम भी गरीब थे और तुम भी कोड़ में थे, देखो मैं गरीब हूं, मुसाफिर हूं, मेरे पास कुछ नहीं है, ये अल्लाह के लिए एक ऊंट दे दे, अल्लाह के लिए एक ऊंट दे दे, ताकि मैं अपने घर पहुंच सकूं। उसने क्या कहा, क्या कहते हो, मैं गरीब था, मैं कब गरीब था, मैं बीमार था, मैं कब बीमार था, भूल गया अपने औकात को, जहां चार पैसे ज्यादा आ जाते हैं ना आजकल, जहां चार दो पहियों से चार पहिये पर आ जाता है ना, तो फिर रिश्तेदार नजर नहीं आते, मिलने जुलने वाले नजर नहीं आते, दोस्तों अहबाब नजर नहीं आते, तकब्बुर के बोल बोलता है। और क्या बोलता है, मैं कब गरीब था, मैं तो हमेशा से वरिष्ठ हूँ, अकाबरीन अनकाबरीन, ये बात तो ये दौलत तो मेरे पास बाप दादा से आई है, बाप दादा से, मैं कभी गरीब रहा ही नहीं, बाप दादा से मैं मालदार हूं, क्या कहते हो। ये कहना था فرشتے نے بدعا کی, اللہ تجھے ویسا بنا دے جیسا تو تھا, اور اللہ کی طرف سے بھیجا گیا تھا دوبارہ ویسے ہو گیا, مال بھی ختم اور صحت بھی ختم. پھر اللہ تعالی کی طرف سے دوسرے کے پاس گیا, کون تھا وہ؟ وہ تھا جزامی, اس کو عجزم کہتے ہیں عربی کے اندر, وہ جزامی تھا. اس کے پاس بھی وہ شکل بنا کر گیا جس شکل میں پہلے وہ تھا, جس شکل میں پہلے وہ تھا نا جزامی, جس شکل میں تھا اسی شکل میں گیا اور جا کر کہا کہ دیکھ میں غریب ہوں, دیکھ مسافر ہوں, دیکھ میرے پاس کچھ بھی نہیں ہے, میں بڑا حاجت مند ہوں, بڑا ضرورت مند ہوں, دیکھ اللہ کے لیے ایک گائے دے دے, ایک گائے دے دے تاکہ میں اس کو بیچ کر یا کچھ کر کے میں اپنے گھر پہنچ سکوں. دیکھ بڑا, اس نے بھی وہی کہا, ارے مانگنے والے بہت ہیں, الوکوں کو کثیرا, مانگنے والے بہت ہیں, وہ مانگتا ہے, یہ مانگتا ہے, یہ مانگتا ہے, کس کو دوں, کیا کروں, میرے پاس تم کو دینے کے لیے کچھ نہیں ہے, اور میں کب غریب کب تھا, میں تو ہمیشہ سے کیا ہوں, ہمیشہ سے مالدار ہوں, اور میں کب بیمار رہا, میں تو ہمیشہ سے صحت مند ہوں, بھول گئے اپنے اوقات کو, ذرا سا مال آیا نہیں کہ اوقات بھول گئے اور سمجھے کہ میں کیا ہوں, اپنی پرانی حالت بھول گئے گے, کیا حالت میں تھے. فرشتے نے اس کے لیے بدعا کی, اللہ تجھے ویسا بنائے جیسے تو پہلے تھا, اور ویسے ہی بن گیا. اب تیسرے کی باری آئی, کون تھا وہ؟ وہ کون تھا؟ وہ اندھا تھا. عربی میں کیا کہتے ہیں اس کو؟ آما. وہ آما تھا, وہ اندھا تھا, اس کے پاس گیا اور اسی شکل میں گیا. کیسا؟ اندھا بن کر گیا, اندھا بن کر گیا, اندھا ہے اور غریب, اندھا مسکین فقیر بن کر گیا. کہا دیکھ تو بھی اندھا تھا نا, اللہ نے تجھے آنکھیں عطا فرمائی, اب دیکھ میں اندھا ہوں, دیکھ میں غریب ہوں, میں محتاج ہوں, تو غریب تھا محتاج تھا نا, اللہ نے تجھے اتنا مال عطا فرمایا, ایک بکری دے دے نا, ایک بکری دے دے اللہ کے لیے, ایک بکری دے دے. وہ واقعی شخص تھا, اس نے کہا یقیناً میں اندھا تھا, اللہ نے مجھے آنکھیں دی, میں غریب تھا, اللہ نے مجھے مال دیا. اے مانگنے والے جتنی چاہیں بکریاں لے جا, جتنی چاہیں بکریاں لے جا, آج تو اللہ کے نام پر مجھ سے مانگتا ہے, وہ اللہ جس نے میری غریبی سے مجھے مالدار بنایا, وہ اللہ جس نے بیماری سے مجھے صحت دی, اب تم اللہ کے نام پر مانگتے ہو تو جو چاہو لے لو. فرشتے نے کہا مجھے تمہاری بکری وکری نہیں چاہیے, میں وہی فرشتہ ہوں جو پہلے آیا تھا اور تمہارے لیے دعا کی تھی, وہی فرشتہ ہوں, تم امتحان میں پورے اترے, اللہ کو تمہارے مال کی کوئی ضرورت نہیں, اللہ تمہارے مال میں اور بکرا عطا فرمائے. میرے بھائیو یہ واقعہ سنا کر اللہ کے صلی اللہ علیہ وسلم نے بتایا کہ دیکھو تمہارے پاس بھی مال آنے والا ہے, امتحان ہے, دیتا ہے کہ نہیں دیتا ہے, وہ زمین و آسمانوں کا مالک, وہ دنیا کے خزانوں کا مالک, وہ اول آخر, وہ ظاہر و باطن, اس کے نزدیک دنیا مچھر کے پر کے برابر بھی نہیں ہے, اس کو ہم کیا دے سکتے ہیں؟ وہ اللہ احد ہے, وہ اللہ الصمد ہے, وہ لم یلد ولم یولد ہے, دنیا کے خزانے اس کے پاس کوئی اہمیت نہیں رکھتے, اس کو کس کی کیا ضرورت ہے, وہ دیکھتا ہے کیا آپ دیتے ہیں کہ نہیں دیتے ہیں, اس کو کسی لینا دینا نہیں ہے. حضرت ابراہیم نے اس نے کہا تھا ذبح کرو, دیکھنا تھا کہ ذبح کرتے ہیں کہ نہیں کرتے ہیں, بیٹے کو ذبح کروانا مقصود نہیں تھا, مگر یہ دیکھنا مقصود تھا کہ بیٹے کی محبت زیادہ ہے کہ اللہ کی محبت زیادہ ہے, دیکھنا یہ تھا کہ بیٹا زیادہ محبوب ہے یا اللہ زیادہ پیارا ہے. حضرت ابراہیم نے ثابت کر دیا کہ نہیں, میری اللہ کی محبت بیٹے کی محبت سے زیادہ ہے, اور گھرے پر چھری پھیری اور اللہ نے کہا وَنَادَيْنَاهُ أَيَّا إِبْرَاهِيمُ, ہم نے پکارا اے ابراہیم صدقت الرؤیا, تو نے خواب کو سچ کر کے دکھایا ہے, اِنَّا كَذَلِكَ نَجْزِي الْمُحْسِنِينَ وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ, ہم نے جنت سے مہنگا بھیجا. میرے بھائیو آج مال کا معاملہ ہے, مال میں اللہ کا امتحان ہے, یا آپ اللہ کے لیے دیتے ہیں کہ نہیں, اور کتنا اللہ مانگتا ہے آپ سے, اور کیسی برکتوں کا وعدہ ہے. فرمایا ہر صبح روزانہ اللہ دو فرشتوں کو اتارتا ہے, دو فرشتے اترتے ہیں, ایک فرشتہ کہتا ہے اللہم آتی منفقا خلفا, یا اللہ خرچ کرنے والے کو اور عطا فرما, خرچ کرنے والے کو اور برکت عطا فرما, اور دوسرا فرشتہ کہتا ہے اللہم آتی ممسکا تلفا, یا اللہ جو مال روک کر رکھتا ہے اس کے مال کو تباہ کر برباد کر دے. میرے بھائیو جیسے نماز فرض ہے ویسے زکات بھی فرض ہے. قرآن پاک کے اندر تقریباً 82 جگہ, 80/2 ٹائمز 82 مرتبہ اللہ تعالی نے قرآن پاک میں نماز کو اور زکات کو ساتھ ساتھ بیان کیا ہے, وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ واقیم الصلاۃ وات نماز قائم کرو زکات دو. کتنی مرتبہ؟ 82 مرتبہ کہا ہے. 82 مرتبہ اللہ کا ایک دفعہ کہنا بھی ہمارے لیے کافی ہے. چلے جائے کہ اللہ نے 82 دفعہ کہا ہو. اور میرے بھائیو, جو آدمی اپنا مال اللہ کے لیے دیتا ہے, اللہ تعالیٰ ایسی برکت عطا فرماتے ہیں. اسے وہ حدیث میں قصہ موجود ہے کہ ایک آدمی صحرا میں جا رہا ہے صحرا میں, اور دیکھ رہا ہے آسمان پر بادل ہیں. وہ بادل کہیں جا رہے ہیں, اور بادل میں سے آدمی کہتا ہے, آواز آتی ہے کہ فلاں کے کھیت میں برس. اب وہ آدمی گیا کہ کہاں برس رہا ہے. اب میدان ہے, عرب کا صحرا ہے, اور صحرا میں چل رہا ہے, آواز سنتا ہے بادلوں میں. وہ بادل سے آواز آتی ہے کہ فلاں کے جو ہے نا, نام لے کر کہتا ہے فلاں کے کھیت میں برس, فلاں کے باغ میں برس. وہ گیا جا کر دیکھا تو ایک بہت دور ایک آدمی ہے, اپنے کھیت میں اپنا پھوڑا لے کر کھڑا ہے, اور پانی اوپر سے برس رہا ہے, صرف اسی کے کھیت میں برستا ہے, کہیں اور نہیں برس رہا ہے. اور وہ پانی گر رہا ہے, اور وہ پانی اپنے درختوں کو چھوڑ رہا ہے. وہ اس کے پاس گیا اور اس نے پوچھا, تمہارا نام کیا ہے؟ اس نے کہا, نام کیوں پوچھتے ہو؟ کہا, میں نے ایسا سنا ہے. تو اس نے وہی نام بتایا جو اس نے بادل میں سنا تھا. بادلوں میں کہیں بارش نہ ہو, آپ کے یہاں بارش ہوگی. کہیں برکت نہ ہو, آپ کے یہاں برکت ہوگی. کب؟ جب اللہ آپ اللہ کے لیے دیں گے, خرچ کریں گے, آپ اللہ کے لیے اپنے مال کو لٹائیں گے, تب دیکھیے. پھر اس نے پوچھا, تمہارا نام کیا؟ اس نے کہا, فلانا نام ہے. پھر اس نے پوچھا, میں نے بادلوں میں سنا ہے کہ بادل میں آواز آتی ہے, تمہارا نام لے کر کہا جا رہا ہے کہ فلاں کے باغ میں جا کے برس. آخر یہ بتاؤ, تم کرتے کیا ہو؟ دیکھیے ہمارے کرنے کی چیز, تم کرتے کیا ہو؟ کیا بات ہے کہ تم جو ہے نا, تمہارا کیا عمل ہے اس کی بنیاد پر آسمان سے آواز آتی ہے کہ فلاں کے باغ میں برس؟ اس نے کہا, جب تم نے پوچھ ہی لیا ہے اور تم نے سن ہی لیا باغ آسمان میں میرا نام سن لیا ہے, تو میں بتائے دیتا ہوں. کہا, جب میری کھیتی ہوتی ہے تو اس کو میں تین حصے میں تقسیم کرتا ہوں. کیا کرتا ہوں؟ اس کے تین حصے کرتا ہوں. ایک حصہ اپنے گھر کے لیے کھانے پینے کے لیے, اور ایک حصہ غربا فقرا کے لیے, اور نمبر تیسرا حصہ دوبارہ کھیتی لگانے کے لیے. دوبارہ کھیتی لگانے کے لیے بیج چاہیے, تو تین حصے کرتا ہے. تین حصوں میں ایک حصہ غربا کو دے دیتا ہے. اس کی برکت یہ ہے, کہیں بارش نہ ہو آپ کے یہاں بارش ہو جائے گی. کہیں برکت نہ ہو. صحابہ کیسے تھے, کس حالت میں تھے, آپ ذرا اندازہ لگائیے. صحابہ بڑے غریب تھے, بڑے غریب, ایسی غربت کی حالت تھی, بھوکے رہتے تھے. آپ نے بار بار سنا ہوگا, ایسی بھوک کہ نماز میں بے ہوش ہو کر گرتے تھے. کپڑے کی حالت یہ تھی کہ آدمی کا شہید ہوتا تھا, سر ڈھاکا جائے تو اتنا کپڑا نہیں ہوتا تھا کہ کفن دیا جائے, سر ڈھاکا جائے تو پیر کھل جاتا تھا, پیر ڈھاکا جائے تو سر کھل جاتا تھا. حضرت مصعب کا تو یہ قصہ ہوا کہ شہید ہو گئے. یہ حالت تھی میرے بھائیو. اللہ عزوجل فرمائے, ایک چادر لائے گی, سر کہا, اللہ عزوجل نے کہا گیا کہ اللہ کے رسول, سر ڈھانپا جاتا ہے تو پیر کھل جاتے ہیں, اور پیر ڈھانپا جاتا ہے تو سر کھل جاتا ہے. اللہ کے رسول نے فرمایا, سر کو ڈھانک دو اور پیر پر زخیر کے پتے ڈال دو. ایک زخیر کی پتی آتی ہے. یہ غربت کا حال تھا. لیکن وہ کیا کرتے تھے؟ اللہ نے پھر ان کو کتنا مال دیا, اتنا مال دیا, اتنا مال دیا کہ ہر صحابی کسی شہر کا گورنر بن گیا. سمجھتے ہیں نا, گورنر, حاکم بن گیا, گورنر بن گیا. وہ خود کہتے ہیں کہ ایک وقت تھا ہمارے پاس پہننے کو کپڑا نہیں تھا, ہم شرم کے مارے ایک کے پیچھے ایک بیٹھتے تھے تاکہ ہمارا بدن نظر نہ آئے, بدن نظر نہ آئے, ایک کے پیچھے ایک بیٹھتے. لیکن پھر اللہ نے ہم کو اتنا مال دیا, اتنا مال دیا, کہتے ہیں ڈر لگتا ہے کہیں اللہ قیامت میں یہ نہ کہہ دے کہ تم کیا لینے کے لیے آئے ہو, جو تم نے دنیا میں کیا تھا ہم نے تم کو دے دیا ہے. کیا کرتے تھے میرے بھائیو؟ غریب صحابی ہے, بالکل غریب ہے, کھانے اور گھر میں کچھ نہیں ہے, بازار جاتا ہے, مزدوری کرتا ہے, کام کرتا ہے, بیچتا ہے, خریدتا ہے, لوگوں کا سامان ڈھوتا ہے, ڈھو کر چار درہم ملتے ہیں. چار درہم میں دو غریب کو دیتا ہے اور دو سے مال لے کر گھر پہ آ جاتا ہے. چار درہم ملتے ہیں. بعض دفعہ منافقوں نے مذاق اڑایا تھا بعض صحابہ کا. اللہ نے اس کو قرآن پاک بیان کیا, اللہ کو ان کے ایک چلو جو ہے نا, ایک مٹھی پر گیہوں کی کیا ضرورت ہے. بعض لوگوں نے مذاق اڑایا, اللہ نے اس کو قرآن پاک میں تذکرہ کیا. وہ لوگ جن کے پاس اتنا ہی ہے, وہ جتنا ہے اس میں بھی اللہ کے لیے دیتے ہیں. اللہ کے ان کی بڑی قدر ہے. ایک غریب ہے, وہ 5 روپے دیتا ہے, وہ 10 روپے دیتا ہے, وہ 10 روپے کی قیمت لاکھوں سے بڑھ کر ہے. وہ 10 روپے دیتا ہے, اس کے پاس کچھ گھر میں نہیں ہے. میرے بھائیو, ہر ایک کو اللہ کے لیے خرچ کرنا ہے. खर्च करेंगे बरकत भी होगी और माल आपका महफूज हो जाएगा। मैंने एक आदमी को देखा, देख बात है पहले की बात है, उसकी घड़ी गुम हो गई, घड़ी गुम हो गई, तलाश किया, बहुत तरह की कीमती घड़ी थी उस वक्त, पहले की बात है, और बड़ी शानदार घड़ी थी उसकी, बड़ी कीमती घड़ी थी, गुम हो गई, चोरी हो गई। अब चोरी होने के बाद सब परेशान बेचारे की घड़ी गुम हुई, लेकिन वो परेशान नहीं, कमाल यह था कि वो परेशान नहीं, बिल्कुल इत्मीनान से कहा क्या तुम्हारी घड़ी गुम हो गई और तुम इतने तुम बिल्कुल परेशान नहीं। कहा ये मेरी घड़ी वापस आएगी। कहा कैसे वापस आएगी? कहा वापस आएगी, आकर रहेगी वापस, हलाल माल की है और मेरा माल ज़कात निकाला हुआ है, कहीं नहीं जाएगी, हजम नहीं होगी, किसी को हजम नहीं होगी, कहीं रह नहीं सकेगी, आ जाएगी, कैसे भी आ जाएगी, इसको चोर चोरी नहीं कर सकता है, इसलिए कि ये मेरी हलाल कमाई है, हराम कमाई नहीं है, मैंने पैसा पैसा करके हलाल कमाया है और मैंने अपने माल के माल का ज़कात निकाली है और अल्लाह के रसूल का वादा है कि जिस माल में ज़कात निकाली गई है वो माल तबाह बर्बाद नहीं होगा। अल्लाह का करना, थोड़े ही दिन गुजरे थे कि वो घड़ी वापस आ गई। मेरे भाइयों बुजुर्ग अजीजों, मुझे आपसे जो कहना है वो ये है कि अपने माल का हिसाब करके ज़कात निकालिए, अपने माल का हिसाब कीजिए कितना माल है। हम लोग बात बार क्या करते हैं, हिसाब नहीं करते, बस एक अंदाजे से, हाँ 1,00,000 रुपया, हाँ चलो निकाल लो। अब आप हिसाब लगाएं तो 1.5 लाख की ज़कात है वहां पर, अब आपने निकाला 1 लाख, अब 50,000 का जो ज़कात का माल है आपके हलाल माल में मिला हुआ है, वो आपके हलाल में मिला हुआ है, वो सबके बर्बाद होने का जरिया बनता है। लिहाजा अंदाजे से ज़कात निकालें ऐसा मत कीजिए, हिसाब लगाइए। आपका प्लॉट है आपने खरीदा है, अगर प्लॉट आपने अपने लिए मकान बनाने के लिए खरीदा है तो उस पर ज़कात नहीं है। आपने बाग खरीदा है, 10 करोड़ का बाग खरीदा है, बेचने के लिए नहीं खरीदा है, वो आपका है, जाती है, उससे आप फल आते हैं खाते हैं, कोई ज़कात नहीं है। लेकिन आपने प्लॉट खरीदा है, बेचेंगे कमाएंगे, बेचेंगे और कमाएंगे, याद रखिए उस प्लॉट पर ज़कात है, और ज़कात आज जो उसकी कीमत है उस पर ज़कात निकालनी होगी, देखना होगा। मिसाल के तौर पर आपने 20 लाख का प्लॉट खरीदा है, कल ही आदमी आया उसने कहा 20 लाख में खरीदा था, अब कीमत घट गई है और 13 लाख हो गई है, अब क्या करें बताइए क्या करें। मैंने कहा आज जो कीमत उसकी 13 लाख है उस पर ज़कात निकालनी पड़ेगी, और ज़कात निकालेंगे माल अल्लाह ज्यादा देगा और उसका अच्छा रेट भी आएगा और अल्लाह आपके माल की हिफाजत भी करेगा। मेरे भाई बुजुर्ग अजीजों, देखिए अल्लाह ताला ने बहुत छोटी रकम आप पर लगाई है, बहुत छोटी रकम, और छोटी रकम क्या, 100 में 2.5 रुपया, 1,000 रुपये पर कितने रुपये, 25 रुपये, बहुत छोटी रकम। और याद रखिए जकात सैयद को नहीं दे सकते, सैयद को जकात नहीं दे सकते, सैयद को जकात देंगे तो जकात अदा नहीं होगी, याद रखिए आप, सैयद को जकात देने से जकात अदा नहीं होती। हाँ, हर सैयद नहीं, जो हर आदमी दुनिया में आप हिंदुस्तान में जो देखो सैयद, जो देखो जिसका छजरा हो और वाकयातन सैयद हो, साबित हो उसका सैयद होना, तो उसको अपनी जकात मत दीजिए, जकात मत दीजिए, देना जायज नहीं है जकात देना। आपके माल में बहुत बहुत कुछ है, 97,500 बच गए आपके पास, 1 लाख था, 2,500 दिया, 97,500 आपके पास तो है ना, उसमें से निकालिए दीजिए, ये नहीं करना दीजिए, मगर जकात मत दीजिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब मस्जिद में तशरीफ लाए, हसन और हुसैन साथ में थे, दो नवासे रसूल हैं, जिगर गोशे रसूल, अल्लाह के रसूल के जिगर गोशे दो हसन और हुसैन साथ में हैं, हाथ पकड़कर मस्जिद में आए, खजूर का ढेर पड़ा हुआ था, खजूर का ढेर पड़ा हुआ था, बच्चे ने एक खजूर ली और मुंह में डाली, अल्लाह के रसूल फरमाया कह कह फेंको फेंको, कह कह थू थू, फेंको फेंको, बेटा हमारे लिए ज़कात जायज नहीं है, हमारे लिए ज़कात जायज नहीं है। आपको वाकई मालूम है सलमान फारसी रजी अल्लाह अनु जब ईमान लाए थे, खजूर के दरख्त पे थे, वो किसी ने कहा था, और वो मालूम लंबा किससे आप चार को मालूम है आपको, पहले लाकर उन्होंने खजूरें दी, पूछा क्या है, कहा सदका है, फौरन कहा कि हम सदका नहीं खाते, तुम लोग खा लो। दूसरी दफा लाए, इम्तिहान लेना चाहते थे, जांचना चाहते थे, दूसरी दफा लाए, कहा क्या है, कहा हदिया है, कहा हम हदिया खाते हैं, खुद भी खाया और सहाबा को भी खिलाया। तो सैयद को जकात नहीं देनी, इसी तरह जो है काफिर को जकात देने से भी जकात अदा नहीं होती। आपने किसी को दे दिया, बाद में मालूम हुआ कि वो काफिर था, तो वो जकात भी आपकी अदा नहीं दोबारा निकालना पड़ेगा। अगर मालूम होगा जिसने हमको हमने जिसको दे दिया था वो देखने मुसलमान थे अंदर काफिर था तो वो जकात आपको दोबारा निकालनी पड़ेगी। इसी तरह से आपने किसी को जकात दे दी उस जकात में से वो आपको खिलाता है। मिसाल के तौर पर कोई औरत है जिसको आप कुछ देते होते रहते हैं वो कभी भाड़ो बनाकर आपको मतलब भाड़ो हमारे यहाँ है तेरे पोली बनाकर लाके देती है आपके घर में खाना जायज है नहीं जायज है वो वही पैसा है ये जो आपने दिया है वही पैसा है खाना जायज है। एक औरत थी हुजूर के जमाने में उसने दावत की अल्लाह के सल्लल्लाहु अलैहि वसल्लम भी चले गए उसने अल्लाह के रसूल दावत की सहाबा भी साथ में थे जाए जब खाने लगे तो सहाबा ने कहा या रसूलल्लाह इसको हम ज़कात देते हैं इसको हम क्या देते हैं ज़कात देते हैं और उसी में से दावत की है उसके पास कोई और जरिए माज नहीं है गरीब औरत है मिस्किन औरत है हम उसको ज़कात देते हैं अब उसमें आपको दावत कर रही है और आप वो दावत खा रहे हैं आप तो जाहिर बात है सईदुल अव्वलीन वल आखिरीन है आप क्या फरमाया ही अल्लाह सदका वलना हदीया समझ रहे हैं आप ही अल्लाह सदका वलना हदीया उसके हाथ में तो सदका है जब वो हमको दावत बना खिला रही है तो हमारे लिए हदिया है। नवियत बदल गई क्या हो गई नवियत हाँ उसको आप दे रहे हैं तो आपने सदका दिया है जकात दी है अब वो आपको कुछ हदिया करती है या कुछ आपको खाना खिलाती है उसी में से तो वो आपके लिए हदिया है आप खा सकते हैं। अल्लाह ताला हम सबको इस रमजान की कदरदानी की तौफीक अता फरमाए और सही तरीके से जकात अदा करने की तौफीक अता फरमाए।